नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट यो कार्यक्रम हरेक साता शनिबार बिहान 7 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुन्छ। आजको कार्यक्रममा बीमा र बचतलाई प्रोत्साहन गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माको भनाई, नेपालको हरित उत्थानशील विकासका लागि विश्व बैंकद्वारा 13 अर्ब रूपियाँ भन्दा बढी सहुलियतपूर्ण ऋण प्रदान गर्ने विषयमा द्विपक्षीय सहमति, नेपालको सार्वजनिक ऋण 20 खर्ब रूपियाँ नागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा जानकारी, चाडपर्वलाई लक्षित गरी असोज 1 गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिने लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं। अर्थमन्त्री जनार्दन शर्माले बीमा र बचत जस्ता क्रियाकलापलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ। बीमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गर्नुहुँदै बिहिबार अर्थमन्त्री शर्माले बीमा र बचत जस्ता क्रियाकलापले भविष्य सुनिश्चित गर्न सहयोग पुर्याउने बताउनुभयो। उहाँले सुर्खेत सहित समग्र कर्णाली क्षेत्रको विकास र समृद्धिका लागि सरकार लागि परेको बताउनुभयो। उहाँले विमानस्थलका साथै सुर्खेतबाट पहाड़ी जिल्लामा जोड्ने सड़क र सुर्खेत भुरीगाउँ तेलपानीमा सुरुङ निर्माणले कर्णालीको समृद्धिको नयाँ खाका कोर्ने विश्वास पनि व्यक्त गर्नुभयो। कर्णाली प्रदेशमा बीमा समितिले कार्यालय औपचारिक रूपमा स्थापना गरेको हो। यसअघि समितिले गत असार 1 गतेदेखि नै उपनिर्देशकको नेतृत्वमा त्यहाँ कार्यालय सञ्चालनमा ल्याएको थियो। कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेशलाल कर्ण, नेपाल बीमक संघका अध्यक्ष चंकी छेत्री लगायतले बोल्नु भएको थियो। बीमा समितिले देशका विभिन्न 3 वटा प्रदेशमा प्रदेश कार्यालय स्थापना अघि बढ़ाएको हो। त्यसमध्ये औपचारिक रूपमा पहिलो उद्घाटन कर्णाली प्रदेश कार्यालयको गरिएको छ। प्रादेशिक कार्यालयले कर्णाली प्रदेशभरिका अभिकर्तालाई लाइसेन्स दिने तथा तालिम दिने जनाइएको छ। सर्वेयरको लाइसेन्स नवीकरण पनि गरिनेछ। विविधले प्रादेशिक कार्यालयमै आफ्ना गुनासो राख्न पाउने र उनीहरूको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजीकरण गर्न पाउने व्यवस्था मिलाइएको छ। समितिको प्रादेशिक कार्यालयले त्यस क्षेत्रभित्रका बीमा कम्पनीका शाखा कार्यालयहरूको नियमन र सुपरिवेक्षण गर्ने अधिकार पाएका छन्। ती कम्पनीहरूले के गरिरहेका छन् भनेर प्रत्यक्ष सुपरिवेक्षण गर्ने काम प्रदेशको कार्यालयले गर्ने बीमा समितिले जनाएको छ।
नेपालमा हरित उत्थानशील र समावेशी विकासका लागि नेपाल सरकार र विश्व बैंक बीच गत सोमबार 13 अर्ब नेपाली रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सहयोग गर्ने यस प्रस्तावित बजेट सहयोग कार्यक्रमको लक्ष्य रहेको छ। 3 सहुलियतपूर्ण ऋणहरूको श्रृंखला मध्येको यो पहिलो हो। सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरी प्रसाद अर्याल र मालदिव्स, नेपाल र श्रीलंका लागि विश्व बैंकका संचालन प्रबन्धक लाडा स्ट्रेलकोवाले हस्ताक्षर गर्नुभएको छ। COVID-19 महामारीको परिप्रेक्ष्यमा नेपाल सरकार, विश्व बैंक र विकास साझेदारहरूले महत्वपूर्ण काठमाडौँ घोषणा पत्रमा हस्ताक्षर गरेसँगै हरित, थप समावेशी र थप उत्थानशील विकासका लागि सरकारको लक्ष्यलाई सघाउन नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरिएको विश्व बैंकका संचालन प्रबन्धक लाडा स्ट्रेलकोवले बताउनुभयो। यस कार्यक्रम मार्फत जल, भूमि प्रयोग, जलवायु, स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, शहरी फोहोर र प्रदूषण लगायतका क्षेत्रहरूमा सरकारको प्राथमिकतामा रहेका नीतिगत कार्यहरूलाई सहयोग गरिने पनि उहाँले बताउनुभयो। पहिलो चरणको कार्यक्रममा प्राकृतिक पूँजीको दिगो र उत्पादक प्रयोग, शहरी तथा ग्रामीण पूर्वाधार, मानव पूँजी र जीविकोपार्जनको क्षेत्रलाई, जलवायु तथा वातावरणीय जोखिम विरूद्ध उत्थानशीलता र थप छरितो र स्वच्छ उत्पादन, खपत तथा आवागमनलाई बढ़ावा आदि समावेश गरिएका छन्। यस कार्यक्रमले रणनीतिक परिवर्तनका लागि नेपाल सरकारले अवलम्बन गरेका नीतिगत कार्यहरूमा समर्थन गर्ने विश्व बैंकले जनाएको छ। कार्यक्रमले नेपालको अर्थतन्त्रलाई हरितीकरण गर्नुका साथै सामुदायिक वन, कृषि, स्वच्छ हावा र ठोस फोहोर व्यवस्थापन जस्ता क्षेत्रहरूमा रोजगारी सिर्जना गर्ने अर्थ मन्त्रालयका सहसचिव ईश्वरी प्रसाद अर्यालले बताउनुभयो। विकास सम्बन्धी निर्णय प्रक्रियामा समावेशितालाई सुदृढीकरण गर्नुका साथै स्रोत तथा सेवाहरूमा सबैको पहुँच बढ़ाउनका लागि गरिने सुधार कार्यहरूमा पनि यस कार्यक्रमले सघाउने अर्यालले बताउनुभयो। कोविडबाट आर्थिक पुनरुत्थानका साथै हाल विद्यमान विपद, जलवायु तथा वातावरणीय जोखिम लगायत दिन प्रतिदिन जटिल बन्दै गएको नेपालको विकास सम्बन्धी चुनौतीहरूको माझमा गरिबी निवारण गर्दै देशको समृद्धिका लागि भइरहेको प्रगतिलाई विस्तार तथा संरक्षण गर्न कार्यक्रमले सहयोग पुग्ने सहसचिव अर्यालले बताउनुभयो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नेपालको सार्वजनिक ऋणको आकार निरन्तर रूपमा उकालो लागिरहेको प्रतिवेदन दिएको छ। गत 1 वर्षमा मात्रै करिब 3 खर्ब रूपियाँ ऋणको भार थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। प्रतिवेदन अनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण 20 खर्ब रूपियाँ नागेको छ, जसमध्ये बाह्य ऋण 10 खर्ब 25 करोड़ रूपियाँ रहेको छ भने आन्तरिक ऋण 9 खर्ब 86 करोड़ रूपियाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष 2078-79 यो ऋण करिब 3 खर्ब रूपियाँले बढ़ी हो। यसअघिको आर्थिक वर्षमा नेपालको सार्वजनिक सार्वजनिक ऋण 17 खर्ब 37 अर्ब रहेको थियो। ऋणको आकार बढ्दा कुल ग्रास्त उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा पनि बढ्दै गएको छ। कार्यालयका अनुसार कुल ग्रास्त उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा 41.47% बढ़ेको छ। यस्तो अनुपात अघिल्लो आर्थिक वर्षमा 40.72% थियो। सार्वजनिक ऋणको आकारलाई जनसंख्यासँग तुलना गर्दा हरेक नेपालीको भागमा पर्ने ऋण करिब 69,000 रूपियाँ पुगेको छ। सार्वजनिक ऋण लिए बापत नेपालले गत आर्थिक वर्षमा 1 खर्ब 17 अर्ब 42 करोड़ रूपियाँ भुक्तानी पनि गरेको छ। यसमा सावा र ब्याज दुवै जोडिएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2078-79 नेपालले 72 अर्ब 80 करोड़ रूपियाँ सावा र 44 अर्ब 61 करोड़ रूपियाँ ब्याज भुक्तानी गरेको छ। त्यस्तै ऋणको भुक्तानी प्रवृत्ति हेर्दा नेपालले बाह्य ऋण बापत सावा भुक्तानीलाई बढ़ी जोड़ दिएको छ। आन्तरिक ऋण बापतको ब्याज भुक्तानीमा पनि बढ़ी खर्च भएको पाइएको छ। यसै अवधिमा नेपालले 4 करोड़ 10 लाख रूपियाँ जरिवाना पनि तिर्नु परेको छ। टोकिएको समयमा सावा ब्याज भुक्तानी नगरेपछि उक्त जरिवाना तिर्नु परेको छ। यद्यपि तोकिएको समयमै सामा ब्याज भुक्तानी गर्नेमा नेपालको स्थिति तुलनात्मक रूपमा भने राम्रो छ। कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्तिम 3 महिनामा मात्रै नेपालले 1 खर्ब 66 अर्ब रूपियाँ भन्दा बढ़ी ऋण लिएको देखिएको छ। चौथो त्रैमासिकमा लिएको उक्त ऋणमध्ये 40 अर्ब 33 करोड़ रूपियाँ बाह्य ऋण रहेको छ। सोही अवधिमा नेपालले बहुपक्षीय निकायहरूबाट 37 अर्ब 43 करोड़ रूपियाँ ऋण लिएको छ। द्विपक्षीय निकायबाट 2 अर्ब 89 करोड़ रूपियाँ ऋण लिएको कार्यालयले जनाएको छ।
घरेलु तथा साना उद्योग प्रवर्धन गर्न लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। हिजो आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र र आविष्कार केन्द्रबीच सम्झौता भएको हो। लघु घरेलु तथा साना उद्योग विकास गर्न आवश्यक पर्ने प्रविधि अध्ययन अनुसन्धान र विकासका लागि काम गर्ने गरी समझदारी भएको हो। प्रवर्धन केन्द्रका निमित्त प्रमुख विष्णु प्रसाद भूषाल र आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष महावीर पुनले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले सरकारको नीति राष्ट्रिय उत्पादन र उपभोग वृद्धि गर्ने भएकाले यस समझदारीले आफ्नै उत्पादन वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो। उत्पादन वृद्धि गरेर आत्मनिर्भर अर्थतन्त्र बन्ने सरकारको लक्ष्य रहेको र केन्द्रले नयाँ नयाँ प्रविधि आविष्कार गर्ने भएकाले यसबाट उत्पादन वृद्धि गर्न सघाउ पुग्ने मन्त्री बडुले बताउनुभयो। हामीले यसै विषयमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग कुराकानी गरेका छौं।
अब नेपालकै उत्पादनमा प्रभाव पार्ने किसिमले काम गर्नको लागि अब वृहत रूपमा चाहिँ यसलाई अगाडि बढाउनु पर्छ। ठूलो स्तरमा वृहत स्तरमा अब अहिले हामीले उद्योग मन्त्रालयसँग जो काम गरेको छ त्यो चाहिँ के हो त भन्दाखेरि सिर्फ एउटा सानो टोकन अफ के भन्छ सपोर्ट भने जस्तो हो एउटा टोकन, किनभने 40 लाख रुपियाँ चाहिँ जुन दिएको छ त्यसले चाहिँ धेरै कुरा बनाउन सकिँदैन क्या। दुई तिनवटा साना साना जस्तो अब बाँसको सिन्का बनाउने अब सिन्के धुप बनाउने भनेर अब दुई तिनवटा कुराहरू तिन चारवटा कुराहरू चाहिँ हामीले सानो सानो कुराहरू त्यो बनाउने किसिमको के अरे जुन कुराहरू अहिले भारतबाट आइरहेको छ। सिन्का बनाउन पनि भारतबाटै आएको छ, दाँत कट्याउने हो चाहिँ चाइनाबाट आएको छ। त्यस्तो कुराहरूको चाहिँ अब नेपालमा पनि बनाउने प्रयास गरौँ र बनाउनको लागि त मसिन चाहियो, अब मसिनै छैन नेपालमा भनेर त्यो मसिन चाहिँ बनाउन खोजेको हो।
यो एउटा उदाहरण भयो। अब यस्ता खालका उत्पादन थुप्रै उत्पादनहरू हामीले गर्नुपर्ने छ।
यो त एउटा सिर्फ पहिलो पाइला भने जस्तो हो
होइन।
अब पहिलो पाइलाले चाहिँ अब धेरै टाढा त पुगिँदैन है, त्यस कारणले अब यसले चाहिँ अब एउटा सुरुवात हो। अब सुरुवात गरेर भोलिको दिनहरूमा पनि यस्तै किसिमले मन्त्रालयले यस्तै किसिमको कामहरू यस्तै किसिमको सहयोगहरू हामीलाई आविष्कार केन्द्रलाई मात्र होइन अरू अरू किसिमका उद्यमीहरूलाई पनि चाहिँ विभिन्न किसिमका उद्यमीहरूलाई प्रदान गर्दै गयो भने यो चाहिँ भनौँ न साना तथा मझौला यो जुन उद्यमीहरू छ उद्यमीहरूलाई चाहिँ धेरै राम्रो प्रभाव पार्न सक्छ। त्यस कारणले यो सुरुवात चाहिँ कन्टिन्यू चाहिँ हुनुपर्छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न 41 जिल्लाका 44 स्थानमा असोज 1 गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ। दशैं तिहार र छठ पर्वलाई लक्षित गरी कम्पनीले उपभोक्तालाई सहज र सहुलियत दरको उपभोग्य वस्तु उपलब्ध गराउन पसल सञ्चालन गर्न थालेको हो। कम्पनीको बिक्री वितरण विभागका प्रमुख भीम थापाले खाद्यान्नमा 7 रूपियाँसम्म छूट दिने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट निर्णय भएको र सोही अनुसार विभिन्न 44 स्थानमा सहुलियत पसल सञ्चालन हुने बताउनुभयो। अघिल्लो वर्ष सरकारले खाद्यान्नमा 5 रूपियाँ छूट दिएको थियो। यस वर्ष उपभोक्तालाई परेको असर पेट्रोलियम पदार्थको मूल्य वृद्धि, दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्य वृद्धि लगायतलाई ध्यान राखेर छूटको दर केही बढ़ाइएको थापाले बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकाका चार ठाउँ रामसापत, नखु, थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन गरिनेछ।
नेपालको कुल जनसंख्याको झण्डै 93% विद्युत उपभोग गर्न पाएका छन्। नेपाल विद्युत प्राधिकरणले सबै स्थानीय तहका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको प्रतिवेदनले कुल जनसंख्याको 92.51% विद्युतको पहुँच पुगेको देखाएको हो। नेपाल विद्युत प्राधिकरणले बिहिबार सार्वजनिक गरेको नेपाल विद्युतीकरण तथ्याङ्क 2077 अनुसार मध्य प्रदेशमा लगभग सबै जनसंख्याले विद्युत उपभोग गर्न पाएका छन् भने सबभन्दा कम कर्णाली प्रदेशको 56.79% र सुदूरपश्चिमको 78.85% जनसंख्यामा मात्रै विद्युत पहुँच पुगेको छ। विद्युतको पहुँच पुगेका मध्ये 92.37% राष्ट्रिय ग्रिडबाट र 0.14% ग्रिड भन्दा बाहिरबाट रहेको छ। यो प्रतिवेदन अनुसार 753 स्थानीय तह मध्ये 476 स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ भने 242 स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ। 35 स्थानीय तहमा प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन, तर यी स्थानीय तहका केही स्थानमा वैकल्पिक ऊर्जा प्रवर्तन केन्द्रले सौर्य ऊर्जा तथा लघु जल विद्युत मार्फत बिजुली बालेको छ। 77 जिल्ला मध्ये 42 जिल्लामा पूर्ण विद्युतीकरण भएको छ भने 14 जिल्लामा 75-95% र 10 जिल्लामा 50-75% विद्युतीकरण भएको छ। यसै गरी 7 जिल्लामा 25-50% र 4 जिल्लामा 0-25% मात्र विद्युतीकरण भएको छ। सो प्रतिवेदन अनुसार डोल्पा, मुगु र हुम्लामा अझैसम्म राष्ट्रिय ग्रिड पुग्न सकेको छैन। राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत सौर्य लघु जल विद्युत मार्फत विद्युतीकरण गर्ने प्रयास भइरहेको छ। प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार गत आर्थिक वर्ष थप 10 जिल्लालाई सार्भूत रूपमा विद्युतीकरण गर्न सकिएको छ। उहाँले आगामी 2 वर्षमा 100% विद्युतीकरणको अभियानमा जुटेको सरकारले पछिल्लो 2 वर्षमा मध्य प्रदेशको विद्युतीकरणमा उल्लेख्य सफलता हासिल गरेको पनि प्रतिवेदनमा उल्लेख छ। 2 वर्ष अघिसम्म मध्य प्रदेशमा 79.77% मात्रै विद्युतीकरण भएकोमा 2079 असारसम्ममा 99.95% विद्युतीकरण भएको छ।
इस्वी सम्वतको सन् 2022 पछिल्लो 8 महिना अर्थात जनवरीदेखि अगस्तसम्म 3,23,579 विदेशी पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत महिना अगस्तमा 41,304 विदेशी पर्यटक नेपाल आएका छन्। जुलाईमा 44,462 पर्यटकले नेपाल भ्रमण गरेका थिए भने जूनमा 46,957, मेमा 53,608, अप्रेलमा 58,248 पर्यटक नेपाल आएका थिए। अफ सिजनमा पनि पर्यटक आगमन दरमा क्रमशः वृद्धि हुँदै जानु सकारात्मक भएको होटल तथा पर्यटन व्यवसायीहरूले बताएका छन्। अब नेपाल भ्रमणका लागि खुल्ला छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा क्रमशः प्रभाव भइरहेको र त्यसले आगमन दरमा क्रमशः सुधार ल्याइरहेको पर्यटन व्यवसायीहरूको भनाइ छ। यद्यपि सुधार हुनुपर्ने जति भने हुन नसकेको र त्यसमा सरकारी निकाय तथा पर्यटन व्यवसायीहरूले नै अपेक्षित हिसाबले काम गर्न नसकेको स्वयं पर्यटन व्यवसायीहरूले बताइरहेका छन्। अफ सिजनमा पनि मासिक 40,000 भन्दा बढी आगमन हुनु चाहिँ सकारात्मक हो र यसले आगामी सुखद भविष्यको संकेत गर्दछ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रिग्मी भन्नुहुन्छ। उहाँका अनुसार पछिल्लो समय बंगलादेश र अमेरिका तथा युरोपियन पर्यटकहरू नेपाल आउने क्रम बढ्दो देखिएको छ। बोर्डले पर्यटक आगमन दरमा वृद्धि गर्नका लागि स्रोत बजारमा नियमित रूपमा प्रचार प्रसारका क्रियाकलापहरू अघि बढ़ाएको र चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय समुदायमा प्रचार प्रसारका लागि कार्यतालिका नै बनाइएको कार्यकारी प्रमुख रेग्मी बताउनुहुन्छ।
चालू आर्थिक वर्ष 2079-80 का लागि बागमती प्रदेश सरकारबाट दोलखाका 9 स्थानीय तहलाई 1 अर्ब रूपियाँ भन्दा बढ़ीको बजेट विनियोजन भएको छ। प्रदेशबाट 154 आयोजनाका लागि 1,26,96,54,000 रूपियाँ विनियोजन भएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर रविन खातीले जानकारी दिनुभयो। उहाँका अनुसार सबैभन्दा बढ़ी कालिन्चोकलाई 12 सड़क र एउटा झोलुङ्गी पुलका लागि 33,13,00,000 र सबैभन्दा कम भिगुलाई 1 झोलुङ्गी पुल र 12 सड़कका 3,55,00,000 रुपियाँ बजेट विनियोजन भएको छ।
हवस् त, आर्थिक नेपाल कार्यक्रम आजलाई यति नै। कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। नमस्कार।